हिमाली स्वरहरूको यो क्रम अब हामी प्रस्तुत गर्दैछौ। नेपाली भाषी भुटानी परिवारहरूको सुख दुःख समस्या उहाँहरूको विचार र भावनाहरू समेटिएर हाम्रा साथी अर्जुन प्रधानले तयार पार्नुभएको कार्यक्रम भाव साङ्ग्रिला।
यो हो हिमाली स्वरहरू, नेपाली मन र नेपाली पन सँग नजिक।
हाम्रो भुटानको बारेमा कुरो गर्दाखेरि धेरै मन रुन्छ।
भुटानमा बस्दाखेरि साह्रो पिर हुन्थ्यो, आर्मीहरू आउँथ्यो, कुट्नु मार्नु गर्थ्यो, जेलमा लगेर गर्थ्यो। दाजुहरूलाई दिदी बहिनीलाई देखिसक्थेन, आएर हात पछाडि बाँधेर गोथ्यो। तेरो बुढा निकाल, अहिले निकाल।
सुख दुःखको एउटा कथा। बाध्यताले पुनर्वास क्रममा परदेश पुग्नुभएका नेपाली भाषी भुटानी परिवारहरूको भावना, द इमोसन अफ द साङ्ग्रिला, भाव साङ्ग्रिला कार्यक्रम एक सामग्री अनेकका साथ यहाँहरूले हिमाल ईश्वर अनलाइन रेडियो मार्फत भुटानी पन नेपाली मन पनि भेट्न सक्नुहुनेछ। कार्यक्रम सुन्दै गर्नुहोला।
सुख दिन आउँछ होला, राम्रो हुन्छ होला। हाम्रो छोराछोरीले पनि एक दिन देखाउँछ, हाम्रो पनि एक दिन दिन आउँछ होला।
कार्यक्रम भाव साङ्गिलामा आज हाम्रा साथी अर्जुन प्रधान, भक्त घिमिरेसँग भुटानी साहित्य, भुटानी नेपाली साहित्यको बारेमा भलाकुसारी गर्दै हुनुहुन्छ। आउनुहोस् भाव साङ्गिलामा स्वागत गरौं अर्जुन प्रधानको साथमा भक्त घिमिरेलाई।
१९७२मा दक्षिण भुटानको सर्वुङ जिल्ला अन्तर्गत गेलेफ्युमा पिता परशुराम माता श्याम कुमारीको कोखबाट जन्मिएका उनीहरूका पाँच मध्ये काइलो छोरा 1990 को दशकमा सानो उमेर भए पनि नागरिक हक र स्वतन्त्रता तथा भाषा साहित्य र सांस्कृतिक प्रतिरक्षाको लड़ाईमा सामेल हुनुभयो। सोही कथित अपराधमा हजारौं भुटानीहरूलाई घरबारबाट पाखा लगाइयो, देशबिन बनाइयो। तिनै देशबाट उच्छेदितहरू मध्ये भक्त घिमरेको परिवार पनि एक थियो। छिमेकी देशमा शरण लिएर 19 वर्ष शरणार्थी जीवन भोग्दा पनि घिमरेको साहित्यप्रतिको योगदानमा कहिले पूर्ण विराम लागेन। कहिले शरणार्थी शिविरमै शिक्षक बने त कहिले सामाजिक कार्यकर्ता र पत्रकार समेत बनेर उहाँले भाषा र साहित्यको क्षेत्रमा योगदान गरि नै रहनुभयो। तिनै शिक्षक, साहित्यकार, पत्रकार, सम्पादक तथा भुटानी विश्लेषक हुनुहुन्छ भक्त घिमरे। म आज उहाँसँग विशेष कुराकानी गर्न गइरहेको छु। शरणार्थी जीवन शुरू भएपछि शीघ्र स्वदेशप्रीतिको सरकारमा गरिएका अधिकांश अभियानहरूमा समेत प्रत्यक्ष सामेल रहनुभएका घिमरे सन् 1992 1995 शरणार्थी जस्तो जीवनको कष्टकर घड़ीमा युवाहरूलाई भविष्यप्रति आशावादी हुने मनोबल प्रदान गर्दै शिक्षण पेशामा संलग्न रहनुभयो। सन् 1989 2004 शरणार्थी इतिहासको पहिलो साप्ताहिक पत्रिका सन्देश साप्ताहिकको सम्पादन गरी देश र जनताले खोजेको प्रजातन्त्र तथा मानव अधिकारको बारेमा औरात र कलमी आवाज उठाइरहनुभयो। देशभित्रको अस्थिरता र निरंकुशताका विरूद्ध साहित्यकार तथा पत्रकार घिमरेले नेपाल र भारतका विभिन्न दैनिक पत्र पत्रिकामा महत्वपूर्ण लेख, विवेचना र आलेखहरू प्रकाशन गर्नुभएको छ। यसरी नै नेपाली भाषी भुटानीले खोजेको भाषिक तथा सांस्कृतिक अधिकारको बारेमा वकालत गर्दै पेशागत पत्रकारिता थालेका घिमरेले नेपाल र भारतमा सन् 2004 2007 लगातार काम गरेपछि साहित्यकार घिमरे अन्तर्राष्ट्रिय पत्रकारितामा राजनैतिक र साहित्यिक विषयकमा अध्ययन गरिरहनु भएको छ। 2010 अप्रेलमा नेपाल सरकार र शरणार्थी सरोकारवाला संस्था युएनएसएलको पलकदमीबाट अमेरिकाको बफेलो शहरमा 5 सदस्य परिवारका साथ पुनर्स्थापित हुनुभएको छ घिमरे। घरदेश र परदेशमा पुनर्वास भएपछि भुटानी साहित्य कुना कुनामा छरिएको वर्तमान परिवेशमा साहित्यलाई संरक्षण तथा संयुक्त गर्नका लागि लगभग 2 वर्षदेखिको निरन्तर छलफल र परामर्श पश्चात जुन 11 2011 उहाँलाई भुटान साहित्य परिषदको अध्यक्षमा चयन गरिएको छ। यस्तो गरिमय पदमा पुर्याएर भविष्यको सुनिश्चित कलमी लडाई सुम्पिएको छ भुटानी समाजले आज उहाँको काँधमा। आज म बहुप्रतिभाका धनी भुटानी साहित्यिक इतिहासले खोजेको एउटा मान्छे भक्त घिमरेसँग बलाकुसारी गर्नेछु। आजको यस कार्यक्रममा भक्त घिमरेज्यूलाई पहिलोचोटि यहाँलाई स्वागत गर्दै कार्यक्रममा प्रवेश गराउँदछु र स्वागतम।
धन्यवाद।
यहाँलाई म पहिलो प्रश्न राख्न गइरहेको छु, भुटानी साहित्य केलाई भन्ने?
भुटानी साहित्य यसलाई भनिन्छ कि जुन साहित्यले भुटानको आत्मा बोकेको छ, भुटानमा भएका हुँदै गरेका र हुनुपर्ने गतिविधि अनि भुटान र भुटानीसँग सम्बन्धित हरेक साहित्यिक क्रियाकर्महरू भुटानी साहित्य हुन्। जुन साहित्यमा भुटान झल्काउने टिपोटहरू, देश दर्शाउने झलकहरू छैनन्, त्यो सामग्री भुटानी साहित्य हुन सक्दैन।
यिनै विषयमा अब यहाँहरूले चाहिँ भुटानी साहित्यको निम्ति चाहिँ गरिरहनु भएको छ, औरात र कलमहरूबाट आवाज उठाइराख्नु भएको छ। साहित्य परिषद भुटानको स्थापना किन भएको?
हाम्रो समाजको वर्तमान परिवेशलाई सम्हालेर विश्वभरि छरिएका भुटानीहरूको साहित्यिक प्रयासलाई गोलबद्ध गर्दै एकमुष्ट रूपमा भाषिक तथा साहित्यिक सांस्कृतिक रूपान्तरणको अभियान चलाउनलाई यसको स्थापना भएको हो। सबैलाई थाहा छ, आज हामी विश्वभरि छरिएर रहनु परेको अवस्था छ। यसमा हाम्रो एउटा सामूहिक पहिचान, एकीकृत चिनारी हामीले साहित्य मार्फत मात्र दर्शाउन सक्छौ भन्ने महसुस सबै पक्षलाई भयो र हामीले यस परिषद मार्फत एकीकृत प्रयास गर्ने अभिप्राय राखेका छौं।
भक्तजी, यसको चाहिँ भुटानी साहित्य चाहिँ कहिले स्थापना भएको अलिकति बताइदिनुहोस् न।
छिटफुट रूपमा साना पिना प्रयासहरू देशभित्रै हुँदा पनि भएकै हुन्। अब धेरै लामो विगतदेखि नेपाली भाषाले भनौँ प्रयोजन देशभित्र पाएको हो, सरकारी कामकाजको भाषा पनि रहेको हो नेपाली भाषा। गर्दै भन्दै अब आन्दोलनको विगत कोट्याउनतिर लाग्ने भन्दा पनि हामीले देश छोड्ने अवस्था जतिखेर आयो 90 को दशकमा, लगत्तै हामीले वृहत रूपमा हाम्रो भाषाको उत्थान प्रवर्धन गरेनौ भने हामी समाप्त हुन्छौ भन्ने महसुस गरी शरणार्थी शिविर स्थापनाको लगत्तै नेपाली भाषा परिषद मार्फत हामीले यो काम शुरू गरेका थियौं र क्रमशः समयको अन्तरालमा विकासक्रम लिएर हामी आज भुटानी साहित्य परिषदसम्म आइपुगेका छौं र यसरी नै हामी निरन्तर अगाडि विकासको गतिमा बढ्नेछौ भन्ने आशा छ।
अहिले तपाईँ परिषदको अध्यक्षमा पदमा पनि चयन हुनुभएको छ, अहिले कुनै त्यस्तो कार्यक्रम छुट्टै ठुलो कार्यक्रम गर्ने योजना छ?
छिट्टै कुनै ठुलो कार्यक्रम त त्यति सम्भव नहोला, हामी अहिले सुरुवात बिन्दुमा छौं। हामी समायोजन र तयारीको क्रममा रहेकाले धेरै ठुल्ठुला कार्यक्रम गर्ने स्थितिमा छैनौं, तर केही कार्यक्रम अवश्य छन्। कुनै संगठन वा संस्थासित अल्पकालीन योजना र दीर्घकालीन योजनाका कार्यक्रमहरू हुन्छन्। हाम्रा कार्यक्रमहरू अल्पकालीन हुँदै दीर्घकालीन तर्फको क्रमबद्धतामा निम्न प्रकारले प्रस्तुत गर्न सकिन्छ, जसलाई यहाँ अङ्कमा छुट्याइएको छ। नियमित रूपमा अनलाइन साहित्यिक पत्रिका सञ्चालन गरिरहने एकमा छ। संस्थाका कागजात एवं भुटानी सर्जकहरूका कृतिहरूलाई वेबसाइटमा अभिलेखीकरण गर्ने दोस्रोमा छ। यस संस्थालाई भुटानीहरू रहेका विभिन्न मुलुकमा विस्तार गर्ने तेस्रोमा छ। संस्थाको सदस्यता वितरण गर्ने र प्रजातान्त्रिक प्रणाली मार्फत निर्वाचन गर्ने अर्को बुँदामा छ। भुटानीहरू पुनर्स्थापित भएका मुलुकहरूमा नयाँ पुस्तालाई नेपाली भाषाको आधारभूत ज्ञान र जातीय संस्कृतिका बारेमा बोध गराउने आवश्यक रणनीति र योजना बनाउने अर्को प्राथमिकतामा छ। त्यसपछि यस संस्थालाई अमेरिकाको कुनै राज्यमा दर्ता गरी वैधानिकता प्राप्त गराउने अर्को बुँदा। त्यसपछि 5 वर्षभित्रमा अन्तर्राष्ट्रिय स्तरको भाषा साहित्य गोष्ठी आयोजना गरी हाम्रो साहित्यिक गतिविधिलाई विश्वसामा चिनारी गराउने भनेर यसरी हामीले अहिले सुरुवाती प्राथमिकताहरू राखेका छौँ। यसरी अब बिस्तारै यी प्राथमिकता र हाम्रा क्रियाकलापहरू पनि अगाडि बढ्दै जाँदैछन्।
परिषदले कस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिन्छ चाहिँ?
अब यो साहित्यिक संस्था भएकोले गर्दा हरेक साहित्यिक गतिविधिलाई प्राथमिकता दिने कुरा त आइहाल्यो। अब त्यसमा अहिले हामीले अब विगतका कुराहरू सम्झेर तिनै कुरालाई लागू गर्न अलिकति सामर्थ्यले नभ्याउला, किनकि हामी अब विश्वभरि छरिएका छौँ। अहिले संचारको माध्यमलाई प्रयोग गरेर हामीले बेसी धेरैभन्दा धेरै क्रियाकलापहरू अगाडि बढाउनु पर्ने अवस्था छ। त्यसो हुँदाखेरि जसले पनि जुन पनि भुटानीले जुनसुकै हिसाबले सिर्जना गरेका सामग्रीहरू, साङ्गीतिक हिसाब बनौ, साहित्यिक हिसाब बनौ, अन्य प्रकारले पनि जसरी सिर्जना गरेर राख्नुहुन्छ उहाँहरूले अब प्रकाशन गर्न सक्नुहुन्न बाहिर निकाल्न सक्नुहुन्न त्यस्ताहरूलाई सहयोग गर्दै हामी अगाडि बढ्छौँ। अब भनौँ भाषिक दृष्टिका हरेक गतिविधिलाई हामी प्राथमिकता दिन्छौँ संक्षेपमा भन्नुपर्दा।
भक्तजी आप्रवासमा रहेका नेपाली साहित्यका अरू संस्थाहरूसँग कसरी हातेमालो गर्नुहुन्छ त?
यो सन्दर्भ उठाउँदा हाम्रो पनि बहुमतको भाषा नेपाली भएकोले नेपाली साहित्यिकहरूसित हाम्रो सम्पर्क र हातेमालो अनिवार्य नै हुन्छ। उहाँहरूबाट सहयोग र सदा सहायता हामीलाई अवश्य नै चाहिन्छ। कतिपय गौडा गल्फाहरूमा उहाँहरूकै मार्ग निर्देश समेत हामी अप्नाउन सक्छौँ। यद्यपि हाम्रो सम्पूर्ण पहिचान तटस्थ राखेर मात्र यो सम्भव हुन्छ। मेरो तात्पर्य वा सार के भने चौमारे परिस्थितिको मातहत रहेर आप्रवासका नेपाली साहित्यिक गतिविधिमा हामी सामेल हुन्छौँ, समावेश हुँदैनौँ। यो कुरा बुझाइमा हुन्छ।
अनि नेपाली साहित्यका त निकै ठुल्ठुला संगठनहरू बनेका छन् नि, यहाँहरू सामेल हुनुहुन्न?
यस प्रश्नको उत्तर मैले अघिल्लो प्रश्नमै समेटे जस्तो लाग्यो।
नेपाली साहित्यमा आफ्नो भूमिका हाबी हुनेहरूले भुटानी साहित्यलाई नदेखेको वा देख्न नसकेको भनेर पनि कतिपय भुटानीहरूले प्रतिक्रिया दिन्छन् नि।
यो कुरो प्रतिक्रिया दिनेहरूलाई सोध्नु भयो असल हुने जस्तो लाग्यो मलाई। मान्छे संसारमा बेग्लाले अनुहार लिएर जन्मे जस्तो विचार पनि अलग अलग नै लिएर आएका हुन्छन्। सबैलाई कुन कुरा कस्तो लाग्छ नियन्त्रण गर्ने कुरा आउँदैन, तर भुटान र भुटानी हुनुको सवालमा भुटानी साहित्यलाई उपेक्षा गर्ने प्रसङ्गै उठ्दैन। कुनै पनि सच्चा हिर्दाएको भुटानीले मलाई यस्तो लाग्छ।
भुटानी साहित्य भन्नु भएको छ, भुटान भित्र यहाँहरूको पहुँच कति छ?
पहुँचको सवालमा कुरा उठाउँदा जन्मभूमि हो हामी अधिकांशका लागि र नव पुस्ताका लागि पितृभूमि। फेरि भएन हाम्रै परिवारका कैयौं सदस्य अझै त्यहाँ छन्। परिस्थितिले हित गर्यो भने हामी भोलिका दिनमा त्यही गएर बिताउन सक्छौ। हाम्रो भाषा बोल्ने सारा भुटानी छन्। बिस्तारै त्यहाँ प्रजातन्त्रको अभ्यास पनि गरिँदैछ। कथित रूपमा भए पनि रूप पक्षको प्रजातन्त्र अवश्य छ त्यहाँ। अनि आफ्नो देशभित्र कसैको पहुँच नहुने कुरै कहाँबाट उठ्छ र?
परिषदलाई अमेरिकामा दर्ता गर्ने भन्नु भएको छ, अमेरिकामै दर्ता किन गर्ने, नेपालमा दर्ता गरे हुन्न?
यसमा त सजिलो बुझाइ छ सबैको। अधिकांश भुटानीहरूको संख्या यहाँ पुनर्वास गराइने भएको छ र विश्वमा धेरैभन्दा धेरै कुरामा सहज पहुँच भएको देश अमेरिका भन्ने गरिएको छ आजसम्म, र त्यो प्रक्रियागत रूपमा छ पनि केही मात्रामा, र यही कारण हाम्रो संस्थालाई यहाँ दर्ता गराउने सन्दर्भ उठेको हो। अरू कुनै
यहाँले अहिले चाहिँ अमेरिकामा किन दर्ता गरिने भन्ने विषयमा यहाँले कुरो उठाउनु भएको छ, तर अन्य देशमा छरिनु भएका भुटानी दाजुभाइहरू जस्तै क्यानाडा, अस्ट्रेलिया, डेनमार्कमा पनि रहनु भएको छ, त्यहाँ चाहिँ दर्ता हुन सक्दैन?
यो कुरा देशको सम्बन्धित कानून र नियम ऐनहरूमा भर पर्ने कुरा हो, र अब सबै हाम्रा साथी भाइहरू हाम्रो संस्थामा आबद्ध सबै मित्रहरूको राय र परामर्श अनुसार अमेरिकामा दर्ता गर्न लागि हो। अब जहाँ सहज प्रकारले काम गर्न सकिन्छ त्यो हिसाब हेरेर एक प्रकारले अब निर्णय सामूहिक निर्णय भएपछि यो नै साझा सहमति अनुसार अघि बढेको कार्यक्रम भएकोले गर्दाखेरि अरूतिर दर्ता गर्ने प्रसङ्ग उठ्दैन होला।
भक्तज्यू, परिषदले नेपाली भाषाको मात्र उन्नयन गर्छ कि?
यो कुरो त हामीले भुटान साहित्य परिषदको घोषणाकै क्रममा खुलस्त गरिसकेका छौँ। खास कुरो भुटान भित्रको हाम्रो पुस्ताले नेपाली भाषाको शिक्षा नपाएर अल्मलिएको छ। निर्वासनमा आएर आज पुनर्वास अन्तर्गत परेका सारा नयाँ पुस्तामा नेपाली भाषाको ठाउँ अंग्रेजी र अन्य अन्य भाषालाई लिएका छन्। त्यसर्थ हामीले नेपाली भाषामा मात्र अड्डी लियौं भने भोलि सबै साहित्यकारहरू नेपालतिर खोज्न जानुपर्ने स्थिति आउन सक्छ। हामीले आफ्नै भानु र मोतीहरू जन्माउनु छ एउटा आशयमा, अनि अर्को आशयमा लिंकन र गान्धीहरू जन्माउनु छ। त्यसर्थ एउटा भाषामा हामी कदापि केन्द्रित रहने छैन। यद्यपि सबैले के बुझ्नुपर्छ भने हाम्रो मूल कार्य व्यवहार भने नेपालीमै हुनेछ। यो कुरामा सबै स्पष्ट बन्न म अनुरोध पनि गर्दछु।
अब यहाँले चाहिँ आफ्नै भाषाको बारेमा र भुटानमा आफ्नै चाहिँ पहिचान राख्नुपर्छ भन्ने कुरामा त यहाँले जोड दिनुभयो, तर 90 दशकमा निरङ्कुश सरकारले चाहिँ नेपाली भाषीमाथि दुर्व्यवहार गरेको छ नि, त्यसलाई अब कस्तो जवाब दिनुहुन्छ त?
यो त पक्का हो। अब तत्कालीन सरकारले एउटा निश्चित अभिप्राय राखेर हामी प्रति दुर्व्यवहार गरेको यहाँले भनिहाल्नु हो। तर संक्षेपमा हामीले के बुझ्नुपर्छ भने उसको त्यसो गर्नुको अभिलाषा कहिले पनि हाम्रो पक्षको विकास र उन्नति नहोस् भन्ने मात्र थियो। उसको तात्पर्य नेपाली भाषाको मात्र कुरा होइन, नागरिक हक, प्रजातन्त्र र सांस्कृतिक दृष्टिमा निर्वाच स्वतन्त्रता चाहने अभिव्यक्तिहरू जुनसुकै भाषाका भए पनि निरङ्कुश सरकारका विरूद्ध हुन्छन् र ती सबैका विरूद्ध त्यो सरकार हुन्छ। हाम्रो अस्तित्व र पहिचानका विरूद्ध सरकार लागेको 90 दशकमा भनेर किटान गर्ने ठाउँ पनि छैन। कार्यगत रूपमा मात्र सरकार 90 त्यसरी प्रस्तुत भएको थियो, तर सोच र योजनामा धेरै पहिलेदेखि यो कार्य जारी थियो। हाम्रो अस्तित्व र पहिचानलाई विश्वव्यापी रूपमा विस्तार गर्न सक्यौं भने त्यो नै निरङ्कुश सरकारका लागि चुनौती हुनेछ र त्यो नै ठूलो जवाफ पनि हुनेछ।
अन्त्यमा हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। भक्तज्यू, अब तपाईँले चाहिँ घरदेश र परदेशमा छरिनुभएका नेपाली भाषी भुटानी लगायत नेपाली मूलका नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरू जसले हामीलाई संरक्षण गर्नुभयो अनि जसले हामीलाई साहित्य क्षेत्रमा लगाव दिइराख्नु भएको छ र हाम्रो आफ्नो अस्तित्वमा अझ रहनको निम्ति हामीलाई सल्लाह सुझाव दिइराख्नु हुने तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा अन्त्यमा भन्न छुटेका केही कुराहरू?
लगभग कुरा यही नै हुन्। म सबै सामु एउटा भनौँ अनुनयको हिसाबमा के भन्न चाहन्छु भने समस्त भुटानी आमा बाबा दाजुभाइ तथा दिदीबहिनीहरू समक्षमा हाम्रो अस्तित्व रक्षा तथा पहिचानको साझा लक्ष्यमा सबै दत्तचित्त भई समयको सानो अंशलाई उपयोग गर्दै रहौं भन्ने आग्रह गर्दछु। यसरी नै हाम्रो लागि सारा नेपाली साहित्यका शुभचिन्तक र कलाकर्मी बन्धुहरूबाट सही हृदयता र कतिपय परिस्थितिमा सहकार्य समेत अपेक्षित छ भन्ने सन्देश प्रवाह गर्न चाहन्छु र यस कुराकानीको अवसरलाई म त्यसतर्फ संकेत गर्दछु। अन्त्यमा नेपाली रेडियो अनलाइनका तर्फबाट यो अवसर प्रदान गर्नुभएकोमा यस संचार माध्यमलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु।
हस्त, धन्यवाद।
धन्यवाद।
उकालो बाँकी छन् सहर घरमा पुग्नु चबरु छताजा आजैको भन सुन हिमाली स्वरहरू।
भर्खरै सुन्यौं भाव साङ्ग्रिला। भाव साङ्ग्रिलामा आजको हाम्रो पाहुना हुनुहुन्थ्यो भक्त घिमिरे। भाव साङ्ग्रिला बनाउनु हुने हाम्रो साथी अर्जुन प्रधानलाई धेरै धन्यवाद।